रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
गत आर्थिक वर्षमा मध्यपश्चिममा झण्डै 150 चोरीका घटना भएको प्रहरीको तथ्याङ्क सुर्खेत बाँके र बर्दियामा बढी चोरी
सुरक्षा चुनौती बढेको भन्दै नेपालगंज विमानस्थलमा सुरक्षा सतर्कता बढाइयो सुरक्षा रणनीति परिवर्तन
प्रदेश नम्बर 2 आज निर्वाचन हुँदै ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह
र नेपाल 19 वर्ष मुनिको एसिया कप क्रिकेटमा छनौट हुन सफल फाइनलमा हङकङ 5 विकेटले पराजित हिमाल पहाड तराई कोही छैनन् पराई बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशेषको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो र मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा गत आर्थिक वर्षमा मध्यपश्चिममा 146 वटा चोरीका घटना भएको प्रहरीको तथ्याङ्क रहेको छ यी मध्ये 144 वटा चोरीका घटनाको टुङ्गो लागिसकेको प्रहरीको भनाइ छ आर्थिक वर्ष 2072-73 164 वटा चोरीका घटना भएकोमा गत वर्ष केही घटेको प्रहरीको तथ्याङ्क रहेको छ गत आर्थिक वर्षमा सबैभन्दा धेरै साधारण चोरीका 87 वटा घटना भएका छन् भने 1 वटाको मात्र छिनोफानो हुन बाँकी रहेको छ यस्तै नकलबाजीतर्फ 43 वटा चोरी भएका मध्ये सबैको छिनोफानो भएको छ भने डाका सम्बन्धी 12 वटा चोरीका घटना भएको प्रहरीले जनाएको छ यस्तै जबरजस्ती चोरीका 7 सवारी साधन 3 र जहनी चोरीका 2 वटा घटना भएको कार्यालयले जनाएको छ चोरीका घटनामध्ये सबैभन्दा धेरै सुगम बाँके बर्दिया सुर्खेत लगायतका ठाउँमा चोरीका घटनाहरू हुने गरेको प्रहरीको तथ्याङ्क रहेको छ आर्थिक वर्ष 2071-72 यस क्षेत्रमा 93 वटा चोरीका घटना भएकोमा आर्थिक वर्ष 2072-73 भने त्यसको संख्या बढेर 164 पुगेको थियो पछिल्लो समय सुर्खेतमा प्रहरीले चोरी तथा हत्याहिंसाका घटना न्यूनीकरणका लागि वीरेन्द्रनगरमा सिसी क्यामेरा जडान गरी प्रत्यक्ष निगरानी समेत बढाएको घटनामा कमी आएको प्रहरीको भनाइ छ
संविधान दिवस सुर्खेतमा 3 दिनसम्म भव्य रूपमा मनाउने तयारी भएको जिल्ला समन्वय समिति सुर्खेतले जनाएको छ जिल्ला समारोह समितिको बैठकले असोज 2, 3 र 4 गते विविध कार्यक्रम गरेर संविधान दिवस मनाउने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलले बताउनुभयो आजदेखि 4 गते बेलुकासम्म घर घरमा दीपावली गरेर दिवस मनाइने प्रमुख सिग्देलले बताउनुभयो आज वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा नगर मावि स्तरीय निबन्ध प्रतियोगिता गरिने असोज 3 गते अर्थात् भोलि 7 बजे मंगलगढीबाट प्रभात फेरी गर्ने 9 बजे जिल्ला बारको आयोजनामा संक्षिप्त कार्यपत्र प्रस्तुत गर्ने निर्णय समेत भएको छ यस्तै भोलि साँझ बागिनाले बागिना कलायात्रा भीमबहादुर कार्की एकल प्रस्तुति गर्ने जनाएको छ उद्योग वाणिज्य संघ र क्षेत्रीय अस्पतालको आयोजनामा असोज 4 गते बिहान 7:30 बजे प्रशान्त वृद्धाश्रममा फलफूल वितरण तथा निशुल्क स्वास्थ्य परीक्षण गरिने र असोज 3 गते नै तथ्याङ्क कार्यालयको आयोजनामा तथ्याङ्क प्रस्तुत गर्ने निर्णय भएको छ जिल्ला समन्वय समितिका प्रमुख सिग्देलले संविधान दिवसलाई भव्य र सभ्य बनाउनका लागि सबैले आआफ्नो स्थानबाट सहयोग गरिदिन समेत आग्रह गर्नु भएको छ
विज्ञान दिवस हिजो सुर्खेत सहित विभिन्न जिल्लामा विशेष कार्यक्रम गरी मनाइएको छ दिवसको अवसरमा सुर्खेतमा र्याली सहित स्थानीय निकायका प्रमुख तथा प्रतिनिधिसँग अन्तर्क्रिया लगायतका कार्यक्रम गरिएको छ दैनिक जनजीवनमा विज्ञानको निकै महत्व भए पनि यसबारे उचित प्रचार प्रसार र आवश्यक लगानी समेत हुन नसकेको सरोकारवालाले बताएका छन् नेपालमा विज्ञानका क्षेत्रमा अध्ययन अनुसन्धान लगायतका लगायतमा लगानी हुन नसक्दा उचित लाभ लिन नसकेको उनीहरूको भनाइ छ मध्यपश्चिम विश्वविद्यालय इन्जिनियरिङ संकायका शिक्षक वसन्त रेग्मीले आम नागरिकको दैनिक जनजीवनमा विज्ञानको अतुलनीय योगदान रहेको भन्दै यसको प्रचार प्रसारमा अपरिहार्य रहेको बताउनुहुन्छ
दिगो विकासको आधार विज्ञान प्रविधि र आविष्कार भन्ने नाराका साथ विज्ञान दिवस मनाउन गइरहेका छौँ यसबाटै प्रश्न हुन्छ हाम्रो दिगो विकासका लागि हाम्रो विज्ञान तथा प्रविधिमा हामीले जोड दिनुपर्छ विज्ञान प्रविधिमा जोड दिनु भनेकै विभिन्न नयाँ कुराहरूको आविष्कार गर्नु हो जसले गर्दा फेरि हाम्रो यो मानवीय जीवनलाई एकदम सहज रूपमा अगाडि बढाउन सकिन्छ भन्ने कुरा मैले महसुस गरेको छु नेपालको सन्दर्भमा हेर्ने हो भने धेरै कुराहरू हामीले बुझेका छैनौँ र हाम्रो रिसर्चको पाटोलाई हाम्रो नेपालमा खासै प्रभावकारी रूपमा नेपालको कुना कुनामा प्रभावकारी रूपमा पुग्न सकेको छैन। त्यसैले पनि हामीले विज्ञानलाई राम्रोसँग बुझ्न सकेका छैनौँ र अन्य देशमा भएका आविष्कारहरूका कुराहरूले गर्दा मात्र हामीले ती कुराहरूलाई नेपालमा एप्लाई गरेका छौँ र ती कुराहरूका संसाधनहरूका प्रयोग गरेका छौँ र विशुद्ध विज्ञान भनेको के हो, विज्ञानको आविष्कारले हाम्रो समाजलाई कति अगाडि लैजान्छ भन्ने कुराहरू हामीले यहाँ महसुस गर्न सकेका छैनौँ। त्यसैले पनि विज्ञानको पाटोलाई हामीले अलिकति बढी ध्यान दिनुपर्छ, जसले गर्दा फेरि विज्ञान भनेको के हो, समाजमा पुग्न सक्छ र विज्ञानको आवश्यकता के छ र यसबाट हामीलाई के फाइदा छ र फाइदा त हामीले लिइरहेका छौँ, कसरी लिइरहेका छौँ भन्ने कुराहरू समग्र पाटोहरूलाई जानकारी दिनको लागि पनि अब यो विज्ञान दिवस मनाउन जरुरी छ।
तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पालामा राजधानीको अमृत साइन्स क्याम्पस स्थापना भएको दिनको स्मरणमा असोज 1 गते का दिनमा विज्ञान दिवस मनाउने सरकारी निर्णय भएको हो। अन्तर्राष्ट्रिय स्तरमा भने संयुक्त राष्ट्र संघीय निकाय युनेस्को पहलमा सन् 2002 प्रत्येक वर्ष नोभेम्बर 10 विज्ञान दिवसको रूपमा मनाउने गरिएको छ।
नेपाली कंग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले संचार माध्यमहरूलाई दबाव र प्रभावबाट बस्न सुझाव दिनुभएको छ। सुर्खेत पत्र दैनिकको 7 वार्षिक उत्सवको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले दबाव र प्रभावबाट नपरि स्वतन्त्र पूर्वक कलम चलाउन समेत जोड दिनुभएको छ। पूर्व मन्त्री समेत रहनुभएका थानीले प्रदेश प्राप्तिको आन्दोलनमा सुर्खेतका संचार माध्यमहरूले अग्रसर रहेकाले अब प्रदेशको राजधानी सुर्खेतलाई बनाउनका लागि पनि संचार माध्यमले अगुवाई गर्नुपर्ने जोड दिनुभयो। उहाँले जिल्लाको समग्र विकास तथा पत्रकारिताको स्तर वृद्धिका लागि संचार माध्यमले अझै सङ्घर्ष गर्नुपर्ने बताउनु भएको छ। कार्यक्रममा नेपाली कङ्ग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले पत्रिकाको साकलाई आगामी दिनमा बचाइराख्न सुझाव दिँदै निर्धक्क भएर कलम चलाउन आह्वान गर्नुभयो। क्षेत्रीय सभापति नारायण कोइरालाले संचार माध्यम सञ्चालनमा चुनौती र अवसर दुवै भएको भन्दै सँगसँगै अगाडि बढ्न सुझाव दिनुभएको छ। कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख देवी भट्टराई, पत्रकार महासंघका सचिव सुदीप पुरी, प्रेस युनियनका अध्यक्ष नरेश सिंह थापा, प्रेस चौतारीका अध्यक्ष सूर्यप्रकाश कडेल लगायतले स्वच्छ छविका साथ अगाडि बढ्न सुझाव दिएका छन्। सुर्खेत पत्र दैनिकका कार्यकारी सम्पादक कमल पन्तले सञ्चालन गर्नुभएको कार्यक्रममा दैनिकका प्रकाशक तथा सम्पादक ललित बस्यालले दबाव र प्रभावबाट बचेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ।
प्रदेश नम्बर 6 राजधानीका रूपमा हेरिएको सुर्खेतमा पूर्वाधार विकासले गति लिन थालेको छ। सुर्खेतलाई प्रदेशको राजधानीमा राजधानीका रूपमा स्थापित गर्न पूर्वाधार निर्माण अझ तीव्र बनाउनु पर्ने सरकारले बताउँदै आएका छन्। यसै सन्दर्भमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटेका केही सर्वसाधारणलाई सुर्खेतको विकास र समृद्धिका लागि तत्काल के काम गर्नुपर्ला भनी सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
पहिलो कुरा त यहाँको सडकहरूलाई व्यवस्थित गर्नुपर्छ र बजारीकरणलाई व्यवस्थित गर्नुपर्छ जस्तो मलाई लाग्छ र शिक्षा यातायातलाई बढी जोड दिनुपर्छ जस्तो लाग्छ मलाई।
खानेपानीको अब सबै राम्रोसँग राम्रो तरिकाले बाँडफाँड गर्दा त्यो पनि राम्रो हुन्छ होइन। त्यसपछि बाटोघाटोको लागि पनि सबैजनाले एकजुट भएर आफ्नो सबै मिलेर राम्रोसँग आफ्नो सदुपयोग गर्दाखेरि त्यो पनि राम्रो हुन्छ। शिक्षा स्वास्थ्यमा पनि अब भइरहेको अझै पनि योभन्दा बढी होस्।
यहाँ सिँचाइ सुविधा छैन, सरसफाइ छैन है, यी सबै व्यवस्था हुनुपर्छ। प्रदेश भनेको सुहाउँछ अनि त सुहाउँदैन।
बाटो राम्रो छैन है, बाटो राम्रोसँग बाटो राम्रो भए हुन्थ्यो। अनि शिक्षा स्वास्थ्यको लागि पनि राम्रो छैन, बाहिर अर्को ठाउँमा जानुपर्ने हुन्छ। सबै कुरा हामी यहीँ भएको भए हामीलाई पनि सहज वातावरण हुन्थ्यो।
यसको विकासको लागि अब बाटोघाटो राम्रो बनाइदिनु पर्यो, बाटो हुनु पर्यो, विद्युतको व्यवस्था हुनु पर्यो, खाने पानीको राम्रो व्यवस्था हुनु पर्यो, पानी नै आउँदैन कहिले काहीँ। त्यसपछि स्वास्थ्यको भयो, अब यहाँबाट यता कालाकाउँ जसाउन जाँदाखेरि एक दिन लाग्छ, त्यसमा पनि त्यति टाढा हिँड्नै नसकिने कोही बिरामी होला। शिक्षामा पनि त्यस्तै छ, शिक्षाको पनि राम्रो विकास छैन।
खाने पानी अब विद्युत अब शिक्षा अब त्यही स्कुल अब राम्रोसित विकास भइदिएको भयो।
सुर्खेतको विकास गर्नको लागि सबभन्दा सर्वप्रथम त के हुनु पर्यो भने जो हामीलाई सबभन्दा पहिले पानीहरू जलको त्यहाँबाट सुरक्षा त्यस्तै चिजहरूलाई ध्यान दिँदाखेरि राम्रो हुन्छ भन्ने मलाई लाग्छ है।
यस्तो बाटो गाडीहरू सबै बत्ती पानी सबैको सुविधा भएको भए हुन्थ्यो, राम्रो हुन्थ्यो।
हजुर, यो 6 प्रदेशको राजधानीको सम्भावना भएको यो सुर्खेत जिल्ला छ, यसमा चाहिँ अझै यसको चाहिँ विकासको लागि यहाँ भएका सम्भावनाहरूलाई उजागर गर्नुपर्छ। यहाँको चाहिँ जनसमुदायले पनि आफ्नो तवरबाट गर्नुपर्ने पहल पनि चाहिँ गर्नुपर्छ। प्लस चाहिँ राजनीतिक दलको चाहिँ जो चाहिँ प्रमुख मान्छेहरू हुनुहुन्छ उहाँहरूले पनि आफ्नो तर्फबाट गर्ने यहाँ धेरै सम्भावना छ। यसमा चाहिँ हामीले देखिराखेका छौँ पर्यटक चाहिँ सम्भावना पनि छ, जलविद्युतको सम्भावना पनि क्षेत्र भएको कारणले गर्दा यी क्षेत्रहरूलाई उजागर गर्दै अगाडि बढ्यो भने यो चाहिँ विकास हुन्छ भन्ने मलाई लाग्दछ।
हामीसँग छिमेक सेरोफेरो राष्ट्रिय खबरहरू बाँकी नै छन्। अहिलेलाई भने विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले गत आर्थिक वर्षमा मध्यपश्चिममा झन्डै 150 चोरीका घटना भएको प्रहरीको तथ्याङ्क, सुर्खेत बाँके र बर्दियामा बढी चोरी, संविधान दिवस सुर्खेतमा 3 दिनसम्म भव्य रूपमा मनाउने तयारी लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। प्रदेश नम्बर 2 8 जिल्लामा आज स्थानीय तहको निर्वाचन हुँदैछ। तेस्रो चरणको स्थानीय तहको चुनाव अन्तर्गत 8 जिल्लामा 136 स्थानीय तहमा अहिले बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्म मतदान हुँदैछ। बिहान मतदान गरेर दिउँसो आफ्नो काममा हिँड्ने योजना अनुसार कतिपय मतदाता बिहानै मतदान केन्द्रमा पुगेका छन् भने कतिपय मतदाता अहिले पनि हिँडिरहेका छन्। चुनाव हुने 8 जिल्लामा गैराती पानी परे पनि उज्यालो भएसँगै रोकिएर सहज भएको छ। राजनीतिक दल तथा स्थानीय कार्यकर्ताले आफ्नो पक्षमा मत पार्न रातिदेखि नै सक्रिय भएका छन्। 8 जिल्लामा 2166 मतदान स्थलमा 3578 मतदान केन्द्र रहेका छन्। यस्तै मतदान कार्यकक्षमा सुरक्षाकर्मी बाहेक 31,500 कर्मचारी खटाइएको जनाइएको छ। आयोगले चुनावको पर्यवेक्षणका लागि 44 संस्थाका 2,100 भन्दा बढी पर्यवेक्षण अनुमति समेत दिएको छ। प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्य प्रसाद यादवले निर्वाचनको मतदानका लागि ज्यादै भरपूर्द सुरक्षा व्यवस्था मिलाइएको हुँदा निर्धक्क भएर मतदानमा सहभागी हुन आम मतदातालाई आह्वान गर्नुभएको छ। 6,627 पदका लागि 37,236 उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन्। 1 महानगर, 3 उपमहानगर, 73 नगरपालिका र 59 गाउँपालिका रहेको प्रदेश नम्बर 2 36,64,000 भन्दा धेरै मतदाताले निर्वाचनमा भाग लिँदैछन्।
नेपालगंज विमानस्थलको सुरक्षा रणनीति परिवर्तन गरिएको छ। नागरिक उड्डयन प्राधिकरण नेपालगंज र संघीय प्रहरी इकाई कार्यालय नेपालगंजले सेक्युरिटी थ्रेट बढेको भन्दै विमानस्थलको सुरक्षा रणनीति परिवर्तन गरिएको जानकारी दिएका हुन्। संघीय प्रहरी इकाई कार्यालय नेपालगंजका एसएसपी महेश विक्रम शाहले राजनैतिक दलका नेता र कार्यकर्ताहरूको निर्बाध आवागमनको चापले विमानस्थलको सुरक्षा चुनौती बढाएको भन्दै हिजोदेखि विमानस्थलको सुरक्षा रणनीति परिवर्तन गरिएको बताउनुभयो। उहाँले जिल्लाका राष्ट्रिय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरूसँग परामर्श गरी सुरक्षा अवस्था परिवर्तन गरिएको बताउनुभयो। नयाँ व्यवस्था अनुसार भीभीआईपी आउँदा विमानस्थलमा स्वागतका लागि बढीमा 10 सर्वकर्णालाई पासको व्यवस्था गरिनु भएको छ। एसएसपी शाहले मन्त्रीको स्वागतमा सम्बन्धित दलका 5 नेता, 2 विभागीय कार्यालयका कर्मचारी र कुनै औपचारिक कार्यक्रमका लागि भए 1 आयोजक मात्र विमानस्थलमा प्रवेश गर्न पाउने बताउनु भएको छ। नयाँ सुरक्षा रणनीति अनुसार नेपालगंज विमानस्थलको बाहिरी गेटबाटै कडा चेक जाँच हुने उहाँको भनाइ छ।
यसलाई फेरि सुन्नुहोला। विभागले कार्यालयका प्रमुख चुनावमा खटिएको बेला लेखा अधिकृत भट्टराईले 92,03,163 रुपियाँ सरकारी कोषमा दाखिला नगरेको जनाएको छ। पटक पटक ताकेता गर्दा पनि आलटाल गरेपछि उहाँलाई निलम्बनमा गरिएको र थप छानबिनका लागि कारवाही अघि बढाइएको अख्तियारले जनाएको छ।
बाँके युनेस्को क्लबले हिजो बाँकेको राप्ती सुनारी गाउँपालिका वडा नम्बर 2 बाढी पीडितलाई राहत सामग्री वितरण गरेको छ। सेभ द चिल्ड्रेनको सहयोगमा युनेस्कोले 4,410 घर परिवारलाई प्रति घर परिवार 6,314 दरले विभिन्न गरी खाद्य सामान वितरण गरेको हो। बाढी प्रभावित क्षेत्रमा पुगेका ब्लाङ्केट तथा भाँडाकुँडा गरी 25,88,604 रुपियाँ बराबरको राहत वितरण गरिएको हो। वितरण कार्यक्रममा राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष धनी कुमारी खत्री, वडा नम्बर 2 वडा अध्यक्ष मदन कुमार ओली, बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, वरिष्ठ सल्लाहकार निरज गौतम लगायतको सहभागिता रहेको थियो। यसैबीच बाँकेको राप्ती सुनारी गाउँपालिका 4 लालपुरमा 3 छोरी बाढीमा गुमाएको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ। अमेरिकामा रहेका थारू युवाहरूको सहयोगमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारू मार्फत कमिलाल थारू र उहाँकी श्रीमती फुलकुमारी थारूलाई रकम हस्तान्तरण गरिएको हो।
निर्माणाधीन बाँकेको राप्ती बगौडा सडक खण्डको कोल्हादेखि दोनान्द कजवेल निर्माण जथाभावी बनाएको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन्। सडक छेउमा ठूला ठूला नाला खनिँदा गाउँमा डुबान तथा कटान परेको भन्दै त्यस क्षेत्रका स्थानीयले हुलाके राजमार्ग आयोजना कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन्। नरेनापुर गाउँपालिका 6 करिब 152 जनाले हस्ताक्षर गरेको ज्ञापन ज्ञापन पत्रमा जंगलको प्राकृतिक हावालाई नै परिवर्तन गर्दै बाटो बनाउने कामप्रति आपत्ति भएको जनाएका छन्।
मुगुमा रेबिज विरुद्धको सुई अभाव हुँदा समस्या भएको छ। सदरमुकाम गमगढी आसपासमा बहुला कुकुर तथा स्यालको टोकाइले धेरैजना घाइते भए पनि जिल्ला अस्पतालमा रेबिज विरुद्धको सुई अभाव हुँदा समस्या भएको हो। बहुला कुकुरले हातमा टोकेर घाइते भएकी एक महिला र अनुहारमा चोट लागेका एक बालकलाई उपचारका लागि नेपालगञ्ज पठाएको जिल्ला अस्पतालले जनाएको छ। रेबिज विरुद्धको खोपका साथै इम्युनोग्लोबिन खोप अभाव भएकाले नेपालगञ्ज क्षेत्रीय मेडिकल स्टोरमा माग गरेर पठाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर जितेन्द्र कर्णेलले बताउनुभयो। नेपालगञ्जमा पनि औषधि नभएकाले काठमाडौँको टेको अस्पतालबाट माग गरिएकाले आजसम्म औषधि आइपुग्ने उहाँको भनाइ छ।
बाँके प्रहरीले नेपालगञ्जबाट दुईजना पकेट मारालाई पक्राउ गरेको छ। सल्यान सिरिकोटका चमेरी बिक नेपाल फर्किँदै गरेको बेला पकेट मारेका दुई युवालाई पक्राउ गरी 40,000 रकम पीड़ितलाई फिर्ता गरिएको बाँके प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले बताउनु भयो। बसमा बसेका चारजना युवाले उहाँलाई धक्का धक्की गरेर पैसा लुटेको उहाँको बताइ रहेको छ। दाङ तुल्सीपुर नगरपालिका वडा नम्बर 7 वीरबहादुर नेपाली र रूपन्देही सैना मैना नगरपालिका 2 बस्ने प्रेम बहादुर विकलाई पक्राउ गरिएको जनाइएको छ। अन्य दुईजनाको खोजी कार्य जारी भएको प्रहरीले बताएको छ। चाडपर्वको बेला पैसा चोरीका घटना बढ्ने भन्दै प्रहरीले विशेष सावधानी अपनाउन सबैलाई आह्वान समेत गरेको छ। भेरी खबरमा अन्य खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफ लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर हाम्रो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त समाज भन्ने समाज मानव बेचबिखन विरुद्ध माध्यमिक विद्यालय निबन्ध प्रतियोगिता बाँकेको कोहलपुरको लक्ष्मी मावि कोहलपुरमा सम्पन्न भएको छ। माइती नेपाल नेपालगञ्जको आयोजनामा तथा अस्ट्रेलियन दूतावासको सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो। निबन्ध प्रतियोगितामा ज्ञानोदय मावि खजुराका छात्रा सान्त्वना शर्मा प्रथम, ज्ञान ज्योति माविकी सुनैना रावत द्वितीय, लक्ष्मी मावि कोहलपुरका पूर्णिमा चौधरी तृतीय हुनुभएको छ। यस्तै त्रिभुवन मावि कोहलपुरका प्रतीक सिलोवालले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ।
यङ कम्युनिस्ट लिग वाइसेलले नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्गालाई तत्काल निलम्बन गर्न सरकारसँग माग गरेको छ। आयल निगमको जग्गा खरिद प्रकरण लगायतका निर्णयप्रति आफ्नो संगठनको ध्यान आकर्षण भएको जनाउँदै वाइसेलले प्रबन्ध निर्देशक खड्गासहित निर्णय प्रक्रियामा संलग्न कर्मचारीहरूलाई तुरन्त निलम्बन गरी कार्यवाही थाल्न आपूर्ति मन्त्री शिवकुमार मण्डललाई ज्ञापन पत्र बुझाएको हो। सरकारी र सार्वजनिक संस्थाहरूमा समेत पछिल्लो समय भ्रष्टाचार मौलाएको भन्दै वाइसेलले आपत्ति जनाएको छ। ज्ञापन पत्र बुझ्दै आपूर्ति मन्त्रीमण्डलले खड्गाको सम्बन्ध छानबिन भइरहेको भन्दै केही दिनभित्रै कारवाही प्रक्रिया अगाडि बढाइने बताउनुभयो।
करोडौं खर्चेर निर्माण थालिएको कैलालीको उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रको निर्माणाधीन भवन सम्पन्न नहुँदै जीर्ण बनेको छ। निर्माण कम्पनीले भवन निर्माणमा लापरवाही गरेका कारण निर्माणाधीन भवन जीर्ण बन्दै गएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीका इन्जिनियर दिनेश कुमार श्रेष्ठले बताउनुभयो। शहरी विकास मन्त्रालयले 5 करोड रुपियाँ लगानी गरेर प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य थाले पनि ठेकेदारले समयमै काम सम्पन्न नगरी अधुरै छोड्दा बनेको संरचना पनि काम नलाग्ने अवस्थामा पुगेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको 72 महासभामा भाग लिन भोलि संयुक्त राज्य अमेरिकाको न्युयोर्क जान लाग्नु भएको छ। 20 सदस्यीय उच्च स्तरीय नेपाली प्रतिनिधि मण्डल टोलीको नेतृत्व गर्दै जान लाग्नुभएका प्रधानमन्त्री देउवाले 6 गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री देउवाले 6 गते नै राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। जनतामा केन्द्रित दिगो पृथ्वीमा शान्ति र प्रतिष्ठा जीवनको निम्ति प्रयास भन्ने मूल विषयका साथ महासभाको उच्चस्तरीय छलफल भोलिदेखि सुरु हुँदैछ। महासभाको दौरानमा न्युयोर्कमा रहँदा प्रधानमन्त्री देउवाले अफगानिस्तानका राष्ट्रपति मोहम्मद अशरफ घानी, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बङ्गलादेशका राष्ट्रपति शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री शहीद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधि मण्डलमा असोज 11 गते टोली स्वदेश फर्किनेछ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले सुत्केरी भत्ता वितरण गरेको छ। तुलसीपुर उपमहानगरपालिकाले मातृ शिशु सुरक्षा तथा सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यविधि 2074 पारित गरेपछि रकम वितरण गरेको हो। पहिलो चरणमा 5,000 दरले हिजो 28 सुत्केरीले भत्ता पाएका नगर प्रमुख घनश्याम पाण्डेले बताउनुभयो। आमाको कोखदेखि जन्मेको 2 वर्षसम्म शारीरिक र दिमागको विकास हुने महत्वपूर्ण समय भएकाले आमा र बच्चालाई पोषिलो खानेकुराका लागि प्रोत्साहन भत्ता प्रदान गरिएको नगर प्रमुख पाण्डेको भनाइ छ।
दशैं तिहार नजिकैसँगै नेपाल खाद्य संस्थान मुगु शाखाले बजारको मूल्यभन्दा सस्तो दरमा सर्वसाधारणलाई खाद्यान्न उपलब्ध गराइरहेको जनाएको छ। संस्थाले दशैं तिहारको लागि सर्वसाधारणलाई खाद्यान्न सस्तोमा उपलब्ध गराउनको साथै जुनसुकै बेला सहज रूपमा खाद्यान्न लिन सकिने समेत जनाएको छ। संस्थासँग 3,300 क्विन्टल खाद्यान्न मौजात रहेको र ढुवानी क्रममा पनि जारी रहेकाले खाद्यान्न अभाव हुन नदिने संस्थानका प्रमुख भरतराज खनियाले बताउनुभयो।
र भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। 19 वर्ष मुनिको एसिया कप क्रिकेटमा स्थान पक्का गरेको पूर्वी क्षेत्रको चरणमा नेपाल पहिलो हुन सफल भएको छ। मलेसियामा भएको फाइनलमा हङकङलाई 5 विकेटले हराउँदै नेपालले 6 प्रतियोगिताको उपाधि हात पारेको हो। 77 सामान्य लक्ष्य नेपालले 14 ओभर 4 बलमा 5 विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि दिपेन्द्र सिंह अरीले 22 बनाउँदा प्रणित थापा मगरले 2 छक्का सहित नट आउट 19, त्यस्तै सन्दीप सुनारले पनि 19 जोड्नु भएको छ। अङ्कका लागि हरप्रतीत सिंहले 3 विकेट र जाथ बेदले भने 2 विकेट हात पार्नु भएको थियो। यसअघि टस हारेर हङकङले 32 ओभर 1 बलमा आफ्ना सबै विकेट गुमाउँदै 76 बनाएको हो। हङकङलाई सस्तैमा समेट्ने क्रममा साहब आलम र सन्दीप लामिछानेले समान 3 तथा अनिल कुमार शाह र दिपेन्द्र सिंह एरीले भने 1-1 विकेट लिनु भएको थियो।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
गत आर्थिक वर्षमा मध्यपश्चिममा झण्डै 150 चोरीका घटना भएको प्रहरीको तथ्याङ्क। सुर्खेत, बाँकी र बर्दियामा बढी चोरी।
सुरक्षा चुनौती बढेको भन्दै नेपालगञ्ज विमानस्थलमा सुरक्षा सतर्कता बढाइयो, सुरक्षा रणनीति परिवर्तन।
प्रदेश नम्बर 2 आज निर्वाचन हुँदै ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको आग्रह।
र नेपाल 19 वर्ष मुनिको एसिया कप क्रिकेटमा छनौट हुन सफल, फाइनलमा हङकङ 5 विकेटले पराजित। हवस् त, अहिले 8 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। समाचार कक्षका सबै सहकर्मीसँगै बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विषय बिदा हुन्छौँ। नमस्ते।